sbs.com.au/nepalilai आफ्नो गृह पृष्ठ बनाउनुहोस्। पछिल्लो समाचार वा फिचर पाउनुहोस्, हाम्रो समाचार जनमतमा सहभागी हुनुहोस् र हामीलाई सम्पर्क गर्नुहोस्। sbs.com.au/nepali।
र सबभन्दा पहिला त महेन्द्रजी, स्वागत छ एसबिएसको नेपाली कार्यक्रममा फेरि पनि। र हामीले केही समयदेखि अब कुरा गर्दै आएका छौँ अमेरिकी निर्वाचनबारे, विशेष गरी डोनाल्ड ट्रम्प र हिलरी क्लिन्टनको चुनाव जित्ने सम्भावनाबारे। र अहिले अब मतदान सुरु भइसकेको छ, केही राज्यहरूमा प्रि भोटिङ सुरु भइसकेको छ। अब हुन त अब नोभेम्बरमा मतदान हुने भए तापनि होइन, तर अहिलेसम्मको त्यो स्थिति हेर्दाखेरि अब हामीले विशेष गरी डोनाल्ड ट्रम्प विरुद्ध अब केही महिलाहरूद्वारा, 12 महिलाहरूद्वारा यौन दुर्व्यवहार गरिएको आरोप लगाइएको छ भने, हिलरी क्लिन्टनको इमेल, उनले व्यक्तिगत त्यो सरकारी काम कार्यहरू व्यक्तिगत इमेल मार्फत चलाएको भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि, भनौँ न अहिलेको स्थिति हेर्दाखेरि के छ, कस्तो छ डोनाल्ड ट्रम्पको स्थिति, कस्तो छ हिलरी क्लिन्टनको स्थिति, कस्तो छ तपाईँले बुझेअनुसार?
आजसम्म पोलहरूले चाहिँ हिलरी क्लिन्टन चाहिँ अगाडि जस्तो देखाएको थियो। त्यहाँ विशेष गरी चाहिँ अमेरिकामा के हुन्छ भने अब 8-10 चुनावमा मात्रै बढी प्रतिस्पर्धा हुन्छ, अरू प्रदेशहरूमा चाहिँ कि त डेमोक्रेटले जित्छ कि त रिपब्लिकनले जित्छ, त्यस्तोमा खास प्रतिस्पर्धा हुँदैन। तर आज चाहिँ के भइदियो भने फेरि हिलरी क्लिन्टनको त्यो इमेलको एफबिआईले चाहिँ फेरि त्यो इन्भेस्टिगेसन सुरु गर्ने भनेर भन्यो। अब त्यसमा के छ अब त्यो पछि आउला, तर त्यसले चाहिँ रिपब्लिकनहरूलाई मसला दियो। त्यसले गर्दाखेरि चाहिँ अब त्यसले अब आज मात्र त्यो निस्क्यो, त्यसले कस्तो रूप लिन्छ त्यो चाहिँ अब 2-3 क्लियर थाहा पाइन्छ। त्यसले गर्दाखेरि अब त्यसले असर नपार्न पनि सक्छ, तर असर पारेन भन्ने पनि टुङ्गो भएन। त्यसले गर्दाखेरि अब हिलरी क्लिन्टनलाई, किनभने यहाँ फेरि अब सबै प्रदेशमा असर पार्नु पर्ने होइन, त्यो मुख्य प्रतिस्पर्धा हुने 10-12 प्रदेशमा त्यसले अब असर पार्यो भने के न केही अब असर पार्न सक्छ।
अब त्यही प्रभावकै कुरा गर्दाखेरि अब जर्जिया स्टेटलाई चाहिँ अहिले एक्जाम्पलको रूपमा पनि लिइरहेको, जसमा चाहिँ अब प्रायः धेरैले चाहिँ अब रिपब्लिकन पार्टीलाई समर्थन गर्ने भए तापनि केही मतदाताहरूले, विशेष गरी युवाहरूले चाहिँ अब हिलरी क्लिन्टनप्रति आफ्नो ध्यान केन्द्रित गरेको जस्तो भन्ने खालको बताइएको छ होइन, रेड स्टेटबाट पर्पल स्टेटतिर परिणत भएको भन्ने खालको बताइएको छ। यस्तो स्टेटहरू कतिको होला त अहिले?
यस्तो स्टेट प्रत्येक जस्तो चुनावमा लगभग 10-12 जस्तो हुन्छन् होइन, जस्तो जुन चाहिँ प्रतिस्पर्धामा आउने, जस्तो अब तपाईँले जोर्जियाको कुरा गर्नुभयो, अब ओहायोहरू भयो, इभन पेन्सिल्भेनिया, इलिनोइ आदि इत्यादि स्टेटहरू 10-12 जस्तो खेलमा, फ्लोरिडाहरू खेलमा हुन्छन्। हिजोसम्म चाहिँ अब हिलरी क्लिन्टनले त्यस्तो प्रदेशहरूमा पनि उसको के मात्रामा अगाडि वा एकदम प्रतिस्पर्धा वा के मात्रामा अगाडि जस्तो देखाइरहेको थियो। अब खालि अब त्यस्तै प्रदेशहरूमा चाहिँ आजको यो नयाँ अब डेभलपमेन्टले हिलरी क्लिन्टनलाई कसरी असर पार्छ भन्ने एउटा प्रश्न छ। अब त्यसमा हिलरी क्लिन्टन आफैले पनि कसरी चाहिँ उसले आफूलाई प्रस्तुत गर्छ, र अब रिपब्लिकनहरूले यो मसलालाई कसरी चाहिँ इस्यु बनाउँछन् भन्ने कुरो चाहिँ मुख्य कुरो हो।
हजुर, अब मतदाताहरूको कुरा गर्दाखेरि अब डोनाल्ड ट्रम्प अघि नै भने चाहिँ 12 महिलाले पनि आफूमाथि डोनाल्ड ट्रम्पद्वारा यौन दुर्व्यवहार गरेको भन्ने आरोप लगाइएको छ। तर डोनाल्ड ट्रम्पले त अब त्यो सबै झुटो भएको, खालि आफ्नो लोकप्रियता कमाउनलाई अथवा कुनै कारणवश उनीहरूले यो कुरालाई उठाएको भन्ने बताएको छ। अर्कोतर्फ चाहिँ हिलरी क्लिन्टनको चाहिँ विकिलिक्सद्वारा सार्वजनिक गरिएका उनका इमेलहरूका कुराहरूले अहिले अब फेरि प्राथमिकता पाउन थालेको छ होइन, तर मतदाताहरूले भनौँ न अब प्री भोटिङ पनि सुरु भइसके अवस्थामा अब डिसाइडेड भइसके त अवश्य पनि होला नि होइन, धेरैले त प्राय निर्णय गरिसकेको होला नि, कि अझै पनि अनडिसाइसिभ भोटरहरू छन् त?
धेरैले त डिसाइड गरेका छन्। अब कतिपय त रिपब्लिकनहरू रिपब्लिकन पार्टीलाई दिन्छन्, डेमोक्रेटहरूले डेमोक्रेटिक पार्टीलाई दिन्छन्। तर यो चुनावमा अन्तमा गएर कस्तो हुँदो रहेछ भने लगभग 4-5% जति अझै पनि अनडिसाइडेड छन्। त्यस्तोको मतले प्रतिस्पर्धात्मक रूपमा रहेको प्रदेशहरूमा चाहिँ असर पारिदिन्छ। त्यसले गर्दाखेरि अब जुन चाहिँ त्यो सानो अंश हो 4-5%, तर त्यो एकापट्टि ढल्कियो भने त्यो ढल्केकोपट्टिले जित्ने, अर्कोपट्टि ढल्कियो भने अर्कोपट्टिले जित्ने। त्यसले गर्दाखेरि चाहिँ यो त्यो मतले चाहिँ कतिपय यो अरू धेरै प्रदेशमा असर पार्दैन, तर जुन चाहिँ प्रतिस्पर्धामा रहने प्रदेशहरू छ त्यस्तोमा चाहिँ त्यो मतले पनि असर पार्न सक्छ।
हजुर, अब हामीले केही समय यता डोनाल्ड ट्रम्पद्वारा सार्वजनिक गरेको एउटा एड पनि देखेको थियो जसमा चाहिँ हिन्दुज फर ट्रम्प भनेर अब डोनाल्ड ट्रम्पले हिन्दीमा त्यो एक दुईवटा वर्ड बोलेको भने अब त्यसमा चाहिँ हिन्दुज फर ट्रम्प भन्ने चाहिँ अमेरिकामा एउटा समुदाय चाहिँ अब ट्रम्पको समर्थन गर्ने भन्ने खालको भनेको कस्तो छ त्यो हिन्दुज फर ट्रम्पको चाहिँ कतिको ठुलो कस्तो छ उपस्थिति त्यहाँ?
यो हिन्दुज फर ट्रम्प भन्दाखेरि पनि के देखिन्छ भने जस्तो अब हाम्रो एसियादेखि आउने मान्छेहरू चाहिँ प्रायः जसो अलिकति पढे लेखेको अलिकति हुने खाने डक्टर इन्जिनियर आदि इत्यादिहरू भनौँ उदाहरणको लागि कतिपय त्यस्ता मान्छेहरू हुन्छन्। अमेरिकामा प्रायः जसो डक्टरहरूले रिपब्लिकनलाई सपोर्ट गर्छन् होइन, नर्सहरूले अब डेमोक्रेटहरूलाई सपोर्ट गर्छन्। त्यसले गर्दाखेरि यो विशेष गरी एसिया र भनौँ अब दक्षिण एसियामा पनि अब हुने खाने समुदाय वा हुने खाने वर्गका मान्छेहरूले चाहिँ अब ट्रेडिसनली उनीहरू रिपब्लिकन सपोर्टरै हो, त्यसले गर्दाखेरि डोनाल्ड ट्रम्पले त्यो समुदायलाई विशेष गरी उसको चाहिँ यो इमिग्रेन्ट समुदायमा कमजोर भएको हुनाले त्यो समुदायलाई आकर्षण गर्ने प्रयास गरेको हुनसक्छ।
अब त्यसबाट खासै मतलब हुन्छ नि अरू नेपालीहरूमा पनि त्यसबाट केही इन्फ्लुएन्स भएको जस्तो तपाईँले पाउनु भएको छ कि छैन, कस्तो छ?
नेपालीहरूमा अब धेरै जसो चाहिँ अब मैले पाए बुझेसम्म चाहिँ अब डेमोक्रेटलाई नै सपोर्ट गर्छन्, विशेष गरी यो इमिग्रेसनको इस्युले गर्दाखेरि। र पनि अब निश्चित रूपमा अब रिपब्लिकन सपोर्टरहरू पनि नभएका त होइन।
अब भनौँ न, अब अघि नै भने चाहिँ चुनावको अब नोभेम्बरमा अब हुन धेरै दिन बाँकी छैन होइन, तर डोनाल्ड ट्रम्पलाई चाहिँ अब अहिले चाहिँ प्रायः सबैले हार्ने जस्तो देखिएको भन्ने बताए तापनि अघि नै तपाईँले पनि भन्नुभयो मार्जिन अब अहिले पनि थोरै नै छ होइन, तर चुनावको नतिजा बारे चाहिँ अब डोनाल्ड ट्रम्पले केही दिन अगाडि बताएका थिए कि अब रिजल्ट चुनावको नतिजा स्वीकार्य हुन्छ कि हुन्न भन्दाखेरि आफूले जित्यो भने मात्रै स्वीकार्य हुने भन्ने खालको कुरा गर्दाखेरि त्यसप्रति चाहिँ धेरै रिपब्लिकन पार्टीकै नेताहरूले पनि असन्तुष्ट व्यक्त गरेका थिए होइन, किन त्यो अब चुनावको रिजल्ट स्वीकार्य हुने नहुने कुरालाई किन त्यतिको महत्त्व दिएको होला त?
अमेरिकीहरू दुवै पक्षका डेमोक्रेट र रिपब्लिकनहरूले चाहिँ उनीहरू चाहिँ आफू ठुलो प्रजातन्त्रवादी भन्ने सम्झिन्छन्। त्यसले गर्दाखेरि चाहिँ यदि जुन चुनावको नतिजा जुन चाहिँ भयो अब त्यसलाई नै मान्दैन भन्ने चाहिँ ऊ प्रजातान्त्रिक हो कि होइन, लोकतान्त्रिक हो कि होइन भन्ने कुरोहरू प्रश्न आयो। अब त्यसमा इन्ट्रेस्टिङ कुरा के छ भने अब प्रेसिडेन्सियल लेभलमा विगत दुई चुनावमा रिपब्लिकनहरू हारे, तर गभर्नरकोहरूको लेभलमा इभन हाउसहरूमा चाहिँ धेरै रिपब्लिकनहरूले जितेका पनि छन्। त्यसले गर्दाखेरि चाहिँ डोनाल्ड ट्रम्पले त्यो हिलारीलाई मात्र एट्याक गरेको होइन कि उनीहरूको उनीहरूले जितेको माथि पनि प्रश्न आएको जस्तो चाहिँ भयो। त्यसले गर्दाखेरि चाहिँ रिपब्लिकनहरूलाई चाहिँ त्यो आफ्नो पार्टी प्रजातन्त्रवादी होइन लोकतन्त्रवादी होइन भन्ने चाहिँ उनीहरू देखाउन चाहँदैनन् र आफू विश्वास मेरो विचारमा त्यही गर्छन्। त्यसले गर्दा यो डोनाल्ड ट्रम्प चाहिँ जो चाहिँ अब रेगुलर पोलिटिसियन होइन, बाहिरदेखि आएर उसले खालि यस्तै राजनीतिक दललाई गाली गर्दै अहिलेको एन्टी इन्कम्बेन्सी फिलिङको लाई आधार लिएर ऊ रिपब्लिकन क्यान्डिडेट बनेको छ। त्यसले गर्दाखेरि कतिपय कुरोहरूमा उसको र ट्रेडिसनल रिपब्लिकन पोलिटिसियन्सहरूको कुनै कुनै कुरोमा कुरा मिल्दैन र मेरो विचारमा चाहिँ त्यो इस्युमा चाहिँ उनीहरूले चाहिँ डोनाल्ड ट्रम्पभन्दा हामी फरक छौँ भन्ने चाहिँ देखाउन खोजेका हुन्।
अनि अन्त्यमा अब चुनावपछिको स्थितिबारे कुरा गर्दाखेरि अब हामीले अहिले पनि देखिहाल्यो बराक ओबामा राष्ट्रपति भए तापनि अब कङ्ग्रेसमा रिपब्लिकन पार्टीको बाहुल्यता रहेको हुनाले उनको धेरै नीतिहरू पारित हुन पनि सकेको छैन होइन। अब यसमा पनि भनौँ न, या त अब ट्रम्प विजय भए वा क्लिन्टन विजय भए पनि अर्को पार्टीको नियन्त्रण कङ्ग्रेसमा रह्यो भने खासै त्यति प्रभाव नपर्ने देख्दाखेरि कस्तो छ त्यो? कुन चाहिँ नयाँ कङ्ग्रेसमा कुन चाहिँ पार्टीको बाहुल्यता बढिरहला भन्ने अहिले देखिएको छ तपाईँको हिसाबमा?
अहिलेको अब आधारमा चाहिँ अब अहिले दुइटै रिपब्लिकनको कन्ट्रोलमा छ, तर सिनेट माथिल्लो हाउसमा चाहिँ डेमोक्रेटहरूले जित्छन् कि भन्ने ऊ छ, एउटा चर्चाहरू छ। तल्लो हाउसमा चाहिँ डेमोक्रेटहरूले इम्प्रुभ गरे पनि बहुमत आउँदैन है भन्ने चाहिँ चर्चाहरू छ। त्यसले गर्दाखेरि अमेरिकीको राजनीतिमा मान्छेहरूले अब अमेरिकी सिस्टमलाई मिहिनसँग नबुझ्ने मान्छेहरूले के सम्झिन्छन् भने एकपल्ट राष्ट्रपति चुनाव जितेपछि राष्ट्रपतिले जे पनि गर्न सक्छ भन्ने, राष्ट्रपतिले यदि दुइटै हाउसलाई उसले फकाउन सक्छ, उसलाई पर्सुएट गर्न सक्छ भने चाहिँ उसले धेरै कुरा गर्न सक्छ, त्यो चाहिँ आफ्नो पार्टीको हो भने उसमा धेरै सम्भावना छ पर्सुएट गर्न पकाउनुको लागि। नत्र भने एउटै पार्टीको भयो भने पनि यदि उसले सबै हाउसको मेम्बरहरूलाई फकाउन सकेन भने राष्ट्रपतिले खासै धेरै चेन्ज चाहिँ गर्न सक्दैन, किनभने अमेरिकामा संरचनागत रूपले चाहिँ राष्ट्रपति भन्दा हाउस पावरफुल छ। व्यक्तिगत रूपमा राष्ट्रपति सबभन्दा पावरफुल हो, तर संरचनागत इन्स्टिट्युसनको रूपमा चाहिँ राष्ट्रपतीय संरचना संस्था भन्दा पनि हाउस चाहिँ पावरफुल हो। यहाँ बिलहरू सबै हाउसले चाहिँ लान्छ, राष्ट्रपतिले खालि भिटो लाउने वा सही गरिदिने हो अधिकार होइन। त्यसले गर्दाखेरि भोलि जुनसुकै राष्ट्रपति आए पनि एक आफ्नो उसको चाहिँ अब हाउस उसको भयो भने उसलाई फकाउन धेरै सजिलो हुन्छ, तर हाउसको मेम्बरहरूले पनि राष्ट्रपतिले जे भन्यो त्यसमै भोट गर्दैनन्। त्यसले गर्दाखेरि यहाँ एक किसिमको मान्छेले भन्छन् राष्ट्रपतिको शक्ति भनेको चाहिँ फकाउनु सक्ने पावर अफ पर्सुएसन, कति चाहिँ फकाउन सक्छ हाउसलाई र पब्लिक ओपिनियनलाई, कति चाहिँ उसले मोड्न सक्छ, त्यसअनुसार उसले धेरै गर्न सक्छ भनेर भन्छ।
अब सबभन्दा पहिला ठुलो पब्लिक पर्सुएसन गर्नुपर्ने अहिले चुनावको लागि नै रहेको छ दुवैजनाको लागि, क्लिन्टन र ट्रम्पको लागि जस। अहिलेको लागि चाहिँ हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद महेन्द्र लावतीजी।
हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद है।
SBS नेपाली सुन्न मन पराउनुहुन्छ? कुराकानीलाई हाम्रो फेसबुक पेजमा जारी राखौँ। हामीलाई लाइक गर्नुहोस् र आफ्नो विचार व्यक्त गर्नुहोस्। SBS नेपाली फेसबुकमा।